نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي مختصر صحيح بخاري پیج نمبر 690 قرض لینا اور قرضہ ادا کرنا یعنی خود قرض لینا یا کسی کا قرض ادا کرنا قرض لینا قرضہ ادا کرنا تصرف سے روکنا تصرف کہتا ہے صرف سے یعنی ادھر سے ادھر چیز کا کرنا اور دیوالیہ قرار دیا جانا یعنی بینک کرپسی کتاب فستقرات و اداء دیون والحجر والتفلیس یہ تفلیس جانا یہ ہے بینک کرپسی فلسہ سے چلیے آئیے دیکھتے ہیں حدیث نمبر 1102 آپ کو تو اب 1000 سے زائد حدیثیں پڑھ چکے ہیں اگر 10% بھی یاد رکھی ہوں تو ہمیں کتنی یاد ہو چکی ہوں الحمدللہ من اخذ اموال الناس یرید اداءها او اتلافها جو شخص لوگوں سے ادائیگی یا بربادی کی نیت سے قرض لے یعنی کوئی ایسے ہوتے ہیں جو اس لیے قرض لیتے ہیں کہ ادا کر دیں گے اور کچھ پہلے سے نیت کی ہوتے ہیں کہ ہم نے دینا نہیں واپس عن ابی حریرہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال من اخذ اموال الناس یرید اداءها ادى الله عنه ومن اخذ یرید اتلافها اتلفه الله کتنی ڈرانے والی بات ہے دیکھیے گا حضرت ابو حریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے بیان کرتے ہیں کہ آپ نے فرمایا جو شخص لوگوں سے اس نیت سے قرض لے کہ وہ انہیں ادا کر دے گا تو اللہ تعالیٰ اسے ادا کرنے کی توفیق سے نوازے گا اور جو شخص لوگوں کا مال ضائع کر دینے کے ارادے سے لے گا تو اللہ اس کو ضائع کر دے گا تو نیت کیا کرنی چاہیے پھر ادا کرنا ہے دینا کس نے اللہ نہیں کرنا ہے نا کام تو پھر ضائع کروانا ہے یا اس کو ادا کرنا ہے تو کیا پتہ چلا کہ کبھی بھی کسی سے قرض لیں تو نیت رکھیں دل میں کہ اس کو ایز سون ایز ادا کرنا ہے ادائیگی کی نیت سے قرض لینے والے کی اللہ ضرور مدد کرتا ہے یعنی کیسے کرتا ہے اللہ تعالیٰ مدد دنیا میں اس کی ادائیگی کے اسباب پیدا کر دیتا ہے اگر مفلسی کی وجہ سے ادا نہ کر سکے تو قیامت کے دن اس کے قرض خواہ کو اللہ تعالیٰ خوش کر کے مقروض کو رہائی دے گا یہ بھی اللہ کی مدد ہے یعنی جس سے لیا ہوتا ہے اس کے دل میں ڈال دے گا کہ اس کو معاف کر دے باب ادا و دیون قرضوں کو ادا کرنا عن ابی ذر رضی اللہ عنہ قال کنت مع نبی صلی اللہ علیہ وسلم فلما ابصر یعنی احدا قال ما احب انه يحول لي ذهبا يمكث عندي منه دينار فوق ثلاث الا دينارا ارصده لدين ثم قال ان الاكثرين هم الاقلون الا من قال بالمال هكذا وهكذا وقليل ما هم وقال مكانك وتقدم غير بعيد فسمعت صوتا فاردت ان اتيه ثم ذكرت قوله مكانك حتى اتيك فلما جاء قلت يا رسول الله الذي سمعت او قال الصوت الذي سمعت قال وَهَلْ سَمِعْتَ قُلْتُ نَعَمْ قَالَ أَتَانِي جِبْرِيلُ عَلَيْهِ السَّلَامُ فَقَالَ مَنْ مَاتَ مِنْ أُمَّتِكَ لَا يُشْرِكُ بِاللَّهِ شَيْئًا دَخَلَ الْجَنَّةَ قُلْتُ وَإِنْ فَعَلَ كَذَا وَكَذَا قَالَ نَعَمْ سبحان اللہ کتنی بڑی خوش قسمتی امت مسلمہ کے لیے حضرت ابو ذر رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے فرمایا کہ میں رسول اللہ کے ساتھ تھا آپ نے احد پہاڑ کو دیکھ کر فرمایا میں نہیں چاہتا کہ یہ پہاڑ میرے لیے سونے کا بن جائے تو 3 دن کے بعد 1 دینار بھی اس میں سے میرے پاس باقی رہے مگر وہ دینار جسے میں نے قرض کی ادائیگی کے لیے رکھ لیا ہو پھر آپ نے فرمایا دیکھو جو دولت مند ہیں وہی محتاج ہیں مگر وہ شخص جو مال کو اس طرح خرچ کرے لیکن ایسے لوگ کم ہیں پھر آپ نے مجھ سے فرمایا جب تک میں واپس نہ آؤں تم اپنی جگہ پر ٹھہرے رہنا آپ تھوڑی دیر آگے بڑھ گئے میں نے کچھ آواز سنی تو ادھر جانا چاہا لیکن مجھے آپ کا فرمان یاد آ گیا کہ یہیں ٹھہرے رہنا جب تک میں تیرے پاس نہ آ جاؤں پھر آپ واپس تشریف لائے تو میں نے عرض کیا وہ آواز کیسی تھی آپ ذہنی طور پہ ساتھ ہیں کہ یعنی ایک آواز آئی تھی تو آپ وہ پوچھ رہے ہیں کہ یہ کس کی تھی جو میں نے سنی آپ نے فرمایا تو نے سنی تھی اس میں نے کہا جی ہاں آپ نے فرمایا میرے پاس جبرائیل آئے تھے انہوں نے کہا آپ کی امت میں سے جو شخص وہیں حالت مرے یعنی اس حالت میں مرے کہ وہ اللہ کے ساتھ شریک نہ کرتا ہو تو وہ جنت میں داخل ہوگا میں نے کہا اگرچہ وہ ایسے ایسے کام کرتا ہو آپ نے فرمایا ہاں ضرور جنت میں جائے گا اس حدیث سے معلوم ہوا کہ قرض کی ادائیگی صدقہ خیرات کرنے پر مقدم ہے اور اس کی ادائیگی کے لیے انسان کو ہر وقت فکر مند رہنا چاہیے. کیا پتہ چلا کہ جو بندہ نیت رکھتا ہے, کوشش کرتا ہے, اور پھر اگر نہیں کر سکتا تو پھر اس کے لیے اللہ تعالیٰ اسباب پیدا کریں گے اور اس کا وہ کام ہوگا. اور دوسری بات اس سے کیا پتہ چلی کہ آپ کے پر قرض بھی ہے اور آپ نے صدقہ بھی دینا ہے, تو پہلے اپنا قرض ادا کریں. آپ کہیں گے وہ تو تھوڑا, مثلا اگر ہم 100 کروڑ کا صدقہ دیتے ہیں, قرض ہم پہ کروڑوں کا ہے یا لاکھوں کا ہے, تو کیا کریں؟ پھر لاکھوں کی چیزیں بیچ کر پہلے اپنی قرض دیجئے, یا ایسا قرض لینا جو آپ دے نہیں سکتے. بات سمجھئے, بعض لوگ اس حدیث سے اپوزٹ لیں گے, اچھا صدقہ نہیں دے سکتے, قرض دینا چاہیے. تو آپ 100 کروڑ اگر اپنی 20 لاکھ کی قسط میں ڈال بھی دیں گے تو اسے کیا کو فرق پڑ جائے گا؟ تو پتہ کیا چلا, ایسا قرضہ اپنے اوپر لینا ہی نہیں چاہیے کہ جو آپ کی پہنچ سے اور آپ کی ریچ سے باہر ہو. حسن القدائی, عمدہ طور پر حق ادا کرنا. عن جابر ابن عبداللہ رضی اللہ عنہما قال اتیت النبی صلی اللہ علیہ وسلم وهو فی المسجد دحن فقال صلی رکعتین وکان لی علیہ دین فقدانی وزادنی. حضرت جابر بن عبداللہ سے روایت ہے, یعنی کہتے ہیں کہ رسول اللہ کے پاس مسجد میں چاشت کے وقت آیا, آپ نے فرمایا 2 رکعت نماز پڑھ لو, پھر میرا جو قرض آپ کے ذمہ تھا آپ نے ادا فرمایا اور کچھ زیادہ بھی دیا. کیا پتہ چلا, پہلے سے طے شدہ شرط کے بغیر اگر مقروض اپنے قرض خواہ کو کوئی اضافہ دیتا ہے تو وہ سود نہیں ہے, آپ نے دیا اپنی خوشی سے, اس نے نہیں مانگا. ٹھیک ہے, سود کیا ہے؟ قرض دیتے وقت اضافے کی شرح لی جائے. بات سمجھ گئے؟ دیکھیں کسی کو کچھ دینا ہے نا, تھوڑا بڑھا کے دے دیں, یہ آپ کی خوشی ہوگی. ماسی کو آپ نے 500 روپے دینے تھے, 6 دے دیجئے, کوئی حرج نہیں ہے, کمی نہیں کرنی. لیکن اگر کوئی کسی پہ خود مانگے کہ 500 آج دے رہا ہوں کل 600 لینا, وہ جائز نہیں ہوگا. الصلاۃ علی من ترک دینا, مقروض کی نماز جنازہ پڑھنا. عن ابی ہریرہ رضی اللہ عنہ ان النبی صلی اللہ علیہ وسلم قال ما من مومن الا وانا اولا به فی الدنیا والآخرۃ اقرأوا ان شئتم النبی اولا بالمومنین من انفسهم فایما مومن مات وترک مالا فل یرثه اصابته من کانوا ومن ترک دینا او دیاء فلیاتینی فانا مولاہ. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ نے فرمایا میں مومن کا دنیا آخرت میں سب سے زیادہ قریبی دوست ہوں, تم اگر چاہو تو یہ آیت پڑھو, پیغمبر اہل ایمان سے خود ان سے بھی زیادہ تعلق رکھتے ہیں. بس جو کوئی مومن مر جائے اور مال چھوڑ جائے تو وہ اس کے وارثوں کو ملے گا جو بھی ہوں گے, اور جس نے قرض یا پسماندگان, یعنی جو بھی اس کے پیچھے لوگ ہیں جن کی ٹیک کیئر کرنی ہے, پسماندگان چھوڑے تو وہ میرے پاس آ جائے, میں اس کا بندوبست کروں گا. ابتدا میں اللہ کے نبی مقروض کی نماز جنازہ نہیں پڑھتے تھے تاکہ لوگوں کو قرض لینے کی سنگینی سے خبردار کرے, لیکن فتوحات کے بعد جب مسلمانوں کی حالت بدل گئی تو مقروض پر نماز جنازہ پڑھنے لگے. معلوم ہوا کہ قرض لینے سے دین میں کوئی خلل نہیں آتا کہ اس کا جنازہ نہ پڑھا جائے. بات پیچھے وہی ہے, حرام نہ ہو, غلط چیزوں پہ نہ ہو, اور دینے کی نیت ہو کہ ہم اس کو ادا کریں گے. ما ینہا عن اداعت المال, مال کو ضائع کرنے کی ممانعت, مال ضائع نہیں کرنا چاہیے, یہاں سے ہم دیکھیں گے. عن المغیرہ ابن شعبہ رضی اللہ عنہ قال قال النبی صلی اللہ علیہ وسلم ان اللہ حرم علیکم حقوق الامہات وواد البنات ومنع وحات وکرہ لکم قیل وقال وکثرت السؤال واداعت المال. حضرت مغیرہ بن شعبہ رضی اللہ عنہ سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ نے تم پر ماؤں کی نافرمانی اور لڑکیوں کو زندہ درگور کرنا, یعنی زندہ دفن کر دینا, حرام کر دیا ہے. خود تو نہ دینا اور دوسروں سے مانگنے سے بھی منع فرمایا, اور تمہارے لیے فضول بک بک, کثرت سوال اور بربادی مال کو ناپسند کیا. آج ہم کیا کہتے ہیں؟ گوسپ. گوسپ تو نہیں کہتے, گیٹ ٹوگیدر کہتے ہیں, فضول بولنے کو. اور سنائیں, اور سنائیں بھی, اور کیا سنائیں, حدیث سن لو, اور کیا سنائیں, کو قرآن کی آیت سن لو. تو بہت باتیں نہیں کرنی چاہیے, بے تکی بندہ کدھر کی کام پہنچ جاتا ہے. خلاف شرع خرچ کرنا اپنے مال کو ضائع کرنے کے مترادف ہے, البتہ دینی کاموں میں دل کھول کر خرچ کرنا چاہیے. اپنی حیثیت کے مطابق اپنی ذات پر خرچ کرنا اسراف نہیں, بلکہ بلا ضرورت تکلفات کرنا خلاف شرع. تو خرچ کرنے کی باتیں سمجھ آئی ہیں؟ یعنی اجازت بھی ہوتی ہے کچھ جگہوں پہ, لیکن اگر آپ اس میں سے ضرورت کے مطابق کر لیتے ہیں, اٹس اوکے. تو ہمارا دین کیا سکھاتا ہے, یعنی ٹاپک چھوٹا سا تھا, خلاصہ کیا, قرض لیا دیا جا سکتا ہے, ضرورت کے لیے لینا چاہیے, حلال طریقے سے لینا چاہیے, ادائیگی کی نیت ہونی چاہیے, अदायगी की नीयत करके करेंगे तो अल्लाह सबाब पैदा कर देगा। नीयत योगी लेना किसने, और अमूमन ये कारोबारों में होता है, और देना किसने और लेना किसने, तो फिर अल्लाह भी उसको तल्फ कर देता है। अगर आपसे वो बेचारा नहीं ले सका जिसका माल था, तो अल्लाह ताला किसी ना किसी जगह से आपसे निकलवा लेगा, कोई नुकसान करवा के, कोई मुश्किल में डालकर। और दूसरी बात यह है कि ज़रूरियात ज़िंदगी पे खर्च किया जा सकता है, लेकिन ऐश पोशी में रौनत के लिए, तकब्बुर के लिए, बड़ा बनने के लिए नहीं कर सकते। कोई सवाल जो बात आई उसमें से आप पूछना चाहें तो पूछ सकते हैं। टॉपिक क्लियर है, इस पे पूरी बुक मौजूद है, हवाले में दूंगी कि कर्ज के मसाइल फजाइल बुक पढ़ी हमने, आंखें खुल जाती हैं पढ़ने के बाद, पढ़ाने के बाद ज़रूर उसको सुनिए। मेरा ख्याल है कि वेबसाइट पे या ऐप पे होगी, आप लोग ज़रूर सुने, क्योंकि आजकल तो हर तरफ कर्ज की रेल पेल है, तो ये सारी चीज़ों से अपने आप को हमने बचाना है इंशाल्लाह ताला। अगला टॉपिक शुरू करते हैं। अगला टॉपिक क्या है? झगड़ों का बयान, पेज 693, किताबुल खसूमात, झगड़ों के बयान में बाप क्या है? मा युस्करु फिल अशखासी वल खुसूमती बैनल मुस्लिमी वल यहूद। किसी शख्स को गिरफ्तार करने नीज मुसलमान और यहूदी के दरमियान झगड़े के बारे में क्या मनकूल है? यानी एक तरफ दो लोग गिरफ्तार होके आए, एक मुसलमान था और एक यहूदी था, और दोनों किसी बात पे झगड़ रहे थे। असल में यहाँ वाकया है एक अन अब्दुल्लाह इब्न मसूद रज़ियल्लाहु अन्हु قال سمعت رجلا قرأ آية سمعت من النبي صلى الله عليه وسلم خلافها فأخذت بيده فأتيت به رسول الله صلى الله عليه وسلم فقال كلاكما محسن لا تختلفوا فإن من كان قبلكم اختلفوا فهلكوا। हज़रत अब्दुल्ला बिन मसूद रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि उन्होंने फरमाया कि मैंने एक शख्स को एक आयत पढ़ते सुना जबकि मैंने रसूलुल्लाह से इसके खिलाफ सुना था, लिहाजा मैंने इसका हाथ पकड़ा और रसूलुल्लाह के पास ले गया। आपने फरमाया तुम दोनों अच्छा और दुरुस्त पढ़ते हो, लेकिन इख्तलाफ ना करो, क्योंकि तुमसे पहले लोग इख्तलाफ ही की वजह से हलाक हो गए। इख्तलाफात नहीं करने चाहिए, नाहक झगड़ना इख्तलाफ से है मना किया। आप देखिए कि बस दफ़ा कुरान पढ़ने लगे एक दूसरे से झगड़ने लग जाते हैं, तो झगड़े पसंदीदा नहीं है असल ये बात, और बेवजह के झगड़े। और ख़ास तौर पर इमाम बुखारी का मकसद क्या है कि जब बज़ों में ख्वाहिश कुरान गलत पढ़ने वाले को गिरफ़्तार किया जा सकता है, तो अपना हक लेने के लिए किसी को गिरफ्तार करने में कोई हर्ज नहीं है। अनबी हुरैरा रज़ियल्लाहु अन्हु क़ाला अस्तब्बा रजुलानी रजुलुम मिनल मुस्लिमीन व रजुलुम मिनल यहूदी। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि उन्होंने फरमाया एक मुसलमान और एक यहूदी ने आपस में गाली गलौज की। मुसलमान कहने लगा, क्या कहा? قال المسلم والذي اصطفى محمدا على العالمين, उस जात की कसम जिसने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को सारे जहानों पर बर्तरी दी। فقال اليهودي جي والذي اصطفى موسى على العالمين, यहूदी ने कहा कसम उस जात की जिसने हजरत मूसा को तमाम अहले जहान पर बरगजीदा किया। यानी एक का ख्याल था कि नबी सल्लल्लाहु अलैहि वसल्लम सबसे आला है, तो दूसरे का ख्याल था कि हजरत मूसा सबसे आला है। फरफल मुस्लिम यदाहु इंद जालिका फलतम वजहल यहूदी, इस पर मुसलमान ने हाथ उठाया, यहूदी के मुंह पे तमाचा रसीद कर दिया। क्यों किया? हुब्बे नबी में, मोहब्बत में नबी की, कि मेरे नबी से ऊपर तुम किसी और को कह रहे हो। फ़ज़हब अल यहूदी इला नबी सल्लल्लाहु अलैहि वसल्लम, अब यहूदी नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आ गया। क्यों आया? क्योंकि उसको पता था कि यहाँ से इंसाफ मिलेगा। फ़अख़बरहु बिमा काना मिन अम्रिही व अम्रिल मुस्लिम फदा नबी सल्लल्लाहु अलैहि वसल्लम अल मुस्लिम फसअलहु अन ज़ालिक फ़अख़बरहु फ़क़ाला नबी सल्लल्लाहु अलैहि वसल्लम ला तुख़य्यिरनी अला मूसा फ़इन्ना नासा यसअक़ूना यौम अल क़ियामति फ़सअक़ु माहुम फ़अकूनु अव्वल मन युफ़ीक़ु फ़ैज़ा मूसा बातिशुन जानिब अल अर्शी फलादरी अकान फी मन सायका फाका कबली औ कान मिम्मन इस्तस्नल्लाहु। यह हम तीसरे पारे की पहली आयत में भी अक्सर हदीस कोट करते हैं तफसीर के बाब में। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि उन्होंने फरमाया कि एक मुसलमान और एक यहूदी ने आपस में गाली गलौज की। मुसलमान कहने लगा कसम है उस ज़ात की जिसने हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को सारे जहानों पर बर्तरी दी। यहूदी ने कहा कसम उस जात की जिसने हजरत मूसा को तमाम अहले जहान पर बरगजीदा किया यानी चुना। इस पर मुसलमान ने हाथ उठाया और यहूदी के मुंह पर तमाचा रसीद कर दिया। इस पर यहूदी रसूलुल्लाह के पास गया, आपसे अपना और मुसलमान का माजरा कह सुनाया। रसूलुल्लाह ने इस मुसलमान को बुलाकर दरियाफ्त किया तो इसने सारा किस्सा बयान कर दिया। आपने फरमाया तुम मुझे हजरत मूसा पर बर्तरी ना दो, क्योंकि कयामत के दिन जब सब लोग बेहोश हो जाएंगे और मैं भी बेहोश हो जाऊंगा और सबसे पहले मुझे होश आएगा तो मैं देखूंगा कि मूसा अलैहिस्सलाम अर्श का एक पाया पकड़े खड़े हैं। अब मैं नहीं जानता कि वो भी बेहोश होकर मुझसे पहले होश में आ गए या वो इन लोगों में से थे जिनको अल्लाह ने बेहोशी से मुस्तस्ना किया। क्यों भला? क्योंकि कोहे तूर पे बेहोश हो चुके हैं। एक रिवायत में आता है कि एक यहूदी ने कहा कि अल्लाह के रसूल, मैं आपकी अमान में एक जिम्मी की हैसियत से रहता हूँ। जिम्मी कौन? जो जिजिया देता है नॉन मुस्लिम किसी मुसलमान मुल्क में रहते हुए। इसके बावजूद मुझे मुसलमान ने थप्पड़ मारा है, आप नाराज हुए और मुसलमान की सरजिंच फरमाई, यानी बुरा कहा। अब ये बातें ये गैर मुस्लिम भी तो पढ़ते हैं ना, तो उनको पता चलता है कि हमारे नबी कितने मुनसिफ थे। अन अनस रदी अल्लाह अन्हु अन्ना यहूदियन रद्दा रसर जारियतिम बैना हजरैन कीला मन फाला हाजा बिकी अफुलानुन अफुलानुन हत्ता सुम्मियल यहूदीयु फाउमत बिरासिहा फाउखिजल यहूदीयु फातरफा फामर बिहिन नबीयु सल्लल्लाहु अलैहि वसल्लम फरद्दा रसुहु बैनल हजरैन। हजरत अनस रजी अल्लाह अन्हु से रिवायत है कि किसी यहूदी ने एक लड़की का सर दो पत्थरों के दरमियान रखकर कुचल दिया। जब इस लड़की से पूछा गया कि तेरे साथ ऐसा किसने किया, क्या फुलाने ने किया या फुलाने, यहाँ तक कि इस यहूदी का नाम लिया गया, तो लड़की ने अपने सर से इशारा किया, तब वो यहूदी गिरफ्तार किया गया। इसने भी करारे जुर्म कर लिया। फिर रसूलुल्लाह के हुक्म से इसका सर भी पत्थरों के दरमियान कुचल कर दिया गया। क्या पता चला कि कातिल को इसी तरह सजाए मौत दी जाए जिस तरह उसने मकतूल को कत्ल किया। ये बताएंगे कि यहूदी को आपने किस चीज के रोशनी में किया? क्या इस्लाम का कानून कसास का उस पर लगाया? नो, तौरात का। तौरात में भी यही सजा थी, यानी आज कोई एतराज कर सकता है कि देखे यहूदी को मारा तो यहूदी पे उसकी शरीयत में भी कत्ल था, जैसे आज भी है, सारे मारे जाए मेरा ख्याल है, जो इतना कत्ल आम है दुनिया में आज, अगर इस सजा को वो दुनिया में नाफिज कर दे। कलाम इल खुसूम इबादिहिम फी बात, झगड़ने वालों का एक दूसरे के मुतल्लिक गुफ्तगु करना शरण क्या हुक्म रखता है? हदीस उल अशसी तकद्दम करीबन व जकर फीहि अन्नहु तसम हुवा व रजुलुन मिन अहली हदरल मौत व फी हाजिहि रिवायती फकाल قال इन्नहु व यहूदीयु। हजरत अशस से रिवायत है जिसमें था, पहले गुजरी है, कि वो हजर मौत के एक शख्स से झगड़े थे। इस तरीक में है कि इनका एक यहूदी से झगड़ा था। इस रिवायत में अशस बिन कैस जो कि मुद्दई थे, मदी कौन होता है? मुदई थे, कौन? जो दावा दायर करता है, यानी जो मुकदमा करता है। अपने यहूदी मुदई इलह कौन हुआ? जिसके ऊपर मुकदमा किया जाए, अपने मुदई इलह के मुतालिक इसकी अदम मौजूदगी में बयान दिया कि वो झूठी कसम उठाने में बड़ा बेबाक है, तो रसूलुल्लाह ने इसे गीबत शुमार नहीं किया। क्या पता चला कि जब कोई किसी अदालत के मुकदमे में हो और कि ऐसी जगह हो कि जहां सच बोलना है, तो वो भी झूठ नहीं होता। हम ऐसे वक्तों में अगर सच कहते हैं, किसी को मशवरा दे रहे हैं, किसी पे कोई कत्ल की ऐसी चीजें हो रही है, तो उस पे नहीं होगा। इस्लाम अदल और इंसाफ का दीन है, लॉजिकल है, सेंसफुल है। ऐसे नहीं है कि बस हर बात पे किसी को बुरा या भला कह दिया जाए। तो बहरहाल ये चंद चीजें थी जिससे हमें पता चला कि किसी के साथ भी जो भी हम मामला करते हैं उसके अंदर कितना केयरफुल होने की ज़रूरत है। ठीक है, भैया रुकते हैं। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।